श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग।
उज्यालो 90 नेटवर्क को कार्यक्रम श्रुति संवेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि कार्यक्रम श्रुति संवेग सुन्न सक्नुहुन्छ। आज हामी सर्वभक्तको उपन्यास तरुणी खेतीको चौथो श्रृंखला वाचन गर्दैछौं। तरुणी खेतीको वाचन अघि सुनौं यसको भूमिका। तरुणी खेतीका लेखक सर्वभक्त आफ्नो पुस्तकको भूमिका मार्फत सापेक्ष शीर्षकमा सबैलाई आग्रह गर्नुहुन्छ। पुरूष प्रधान विश्व समाज व्यवस्थाको मूलभूत अहंकारलाई उद्घाटित गर्ने अहमवादी सोचको परिणामस्वरूप यस उपन्यासको जन्म भएको हो। इतिहासमा अधिनायकवादी पुरूष अहंकारको प्रभुत्व जम्छ भने त्यसको विरोध पनि हुन्छ। मेरा दृष्टिमा तुच्छ यथास्थितिवादी मानवीय अहंकार विरूद्धको सृजनात्मक संघर्ष शून्य हुन्छ। यस अर्थमा तरुणी खेती मेरो शून्यवादी संघर्षको विचारगाथा हो। यो लेखकको धारणा हो र यसमा सर्वभक्त भन्नुहुन्छ, यस उपन्यासमा म विषयवस्तुले यथार्थवादी, शैलीले प्रयोगवादी र दृष्टिले परिवर्तनवादी छु। सर्वभक्तको कामना छ यसलाई पुरूषहरूले गलत नबुझुन्, नारीहरूले बुझ्न इन्कार नगरून्। यही अनुरोधसँगै 142 पृष्ठ रहेको उपन्यास तरुणी खेतीको चौथो श्रृंखला पृष्ठ 74 वाचन हुँदैछ।
जेठो बिरुवा उम्रदा ऊ दुखी हुँदैन, माइलो बिरुवा उम्रदा ऊ सुखी हुँदैन, सर्वाङ्ग जीव छोडेर ऊ निराश र वैरागी पनि हुँदैन। ऊ चुपचाप हृदयमा अजङ्गको चट्टान बोकेर बिरुवाको समुचित पालन पोषण र संरक्षणमा प्रवृत्त भइरहन्छ। नवजात माइलो बिरुवा कुनै दृष्टिले पनि जेठो बिरुवाभन्दा कम सुकुमार, कम रहरलाग्दो र कम माया लाग्दो हुँदैन। तर उसलाई पहिले झैं अड्कले र माया पोख्न कुनै कठिनाई पर्दैन। निश्चय पनि माइलो बिरुवाको सुकोमलता, पवित्रता र निर्दोषिताका हिस्सीले उसलाई आकृष्ट पारिरहन्छन्। ऊ वात्सल्य प्रेम भावले मनोमोहित भइरहन्छ। मायाका अड्कल बेला मौकामा टुटिरहन्छन्। तर आकर्षणको यो पक्ष भन्दा त्यस पोथी बिरुवाको दुर्भाग्यपूर्ण जन्मसँगै जन्मिएको उसको अन्तरात्मा व्यापी विकर्षण कम्तीमा पनि दुई गुणा बढी अग्लो र गहिरो हुन्छ। विकर्षणको यही अग्लाई र गहिराई बीच मरूप्रदेशमा माइलो बिरुवाको अस्तित्व जन्मेर हुर्कन थाल्छ। ऊ समाजप्रतिको पारम्परिक चेतनालाई पटक्कै मर्न दिँदैन। समाज उसको त्यो महान चेतनाको अभिनन्दन गर्दैन। माहिलो बिरुवाको जन्म सँगसँगै ऊ सबैतिरबाट सान्त्वना र समवेदनाका शब्दोपहारहरू पाउन थाल्छ। कुटुम्बहरू, छिमेकीहरू र मित्रहरू उसलाई उसले अनुभूत गरेभन्दा बढी शोकका अवस्थामा देख्छन्। शोकोपहारहरूले ठेलिएर ऊ राम्रै अत्तालिन्छ तर भाग्न सक्दैन। ऊ आफूले भोगेका शोकले भन्दा अरूले दिएको शोकले बढी मर्माहत हुन्छ। शोकाकुल भई ऊ झण्डैले यो कुरा बिर्सिदिन्छ, माइलो बिरुवा जन्मेको हो यानि उम्रेको हो, मरेको होइन यानि मुरझाएर झरेको होइन। पोथीपछि पोथी, घाटापछि घाटा, के अचम्म! भाले नै टुसाउनु पर्ने कहाँ के भएछ? भाग्य हो आफ्नो आफ्नो नाफा पनि घाटा पनि। भाग्य के हो, आफ्नो कर्मको खेल कि ग्रहहरूको खेल? भोजे बिथलियो क्या झ्याउ! कतै कतै पोथी उम्रदा हर्ष बढाई हुन्छ, पत्याइन। हामी पोथी बिरुवा हुर्केपछि धर्म सम्झी बेचिहाल्छौं, तर ती ठाउँहरूमा घाटामा पोथीहरू बेचिँदैनन्। के गर्छन् त? पोथी बिरुवा जम्मैलाई भाडामा लाउँछन्, नाफे नाफा कमाउँछन्, पत्याए। शिष्टाचारी शोक समूहका कुरा र कुराहरू ऊ आफ्ना तर्फबाट पूरा पूरा मुख सिलाइ बस्छ, तर मुख सिलाएर मनमा टाँका लाग्दैन। मनको घाउ झन्झन गहिरो र दर्दनाक बन्दै जान्छ। सह्यबाट असह्य र झन्झन असह्य दर्दको चुलीमा हुत्तिँदै टेक्नु पर्दा उसलाई यही आभास भइरहन्छ कि ऊभित्र माइलो बिरुवा टुसाउनुको शोकभन्दा बढी अपमानबोधको पीड़ा नै छ। घाटा सहनुभन्दा घाटाको बदनामी सहन गाह्रो हुन्छ। उसलाई प्रतिक्षण यही कठिनतम पीड़ा हुन्छ। यो अनिश्चित पीड़ाबाट मुक्ति कहाँ छ? ऊ सम्पीड़ित मनमा सयौं प्रश्न गरिरहन्छ। प्रत्येक पल्ट ऊ एउटै उत्तर पाइरहन्छ। पीड़ा मुक्ति भालेको उत्कट चाहना र प्राप्तिमा छ, चाहना र प्राप्तिमा छ, चाहना र प्राप्तिमा छ। ऊ भाले प्राप्तिका भगीरथ प्रयास कथाहरू श्रवण गर्न लालायित हुन्छ। अदम्य लालसा बोकेर ऊ छरछिमेका घर आँगनमा पुग्छ, कुटुम्बहरूका घर आँगनमा पुग्छ, नजिक र टाढाका मित्रहरूका घर आँगनमा पुग्छ। सत्य कथा भन्न सक्नेहरू उसलाई तिनै तथ्य कथाहरू सुनाइदिन्छन् जुन उसलाई पहिले नै थाहा हुन्छ। हेरौं केही नमूना उदाहरणहरू। फलनाले किनेको एउटै खेतको आठौं रोपाईमा भाले उमारी छोड्यो, डिस्कनाले किनेको दोस्रो खेतको तेस्रो रोपाईमा भाले उमारी छाड्यो, फलनाले किनेको चौथो खेतको पहिलो रोपाईमा भाले उमारी छाड्यो, डिस्कनाले किनेको छैटौं खेतको सातौं रोपाईमा भाले उमारी छाड्यो। उदाहरणहरूले उसलाई इच्छित आत्मविश्वास प्रदान गर्छन्। अपमान बोधबाट पूर्ण रूपले मुक्त भई ऊ सोच्न थाल्छ। खेत किन्ने पुरुषाधिकारमा संख्यात्मक रोक लाउन खोजेर न रोक लाग्छ, भाली उमार्ने नाफाको व्यापारमा रोक लाउन खोजेर न रोक लाग्छ। पुरुषको भाग्य भनेको पुरुषको अभिजित आशा हो। आशा नहराए अप्राप्तिहरू पनि हराउँदैनन्, आशा हराए प्राप्तिहरू पनि हराउँछन्। यो गहन आत्मगन्थनले ऊ महान आशावादी भइदिन्छ, तर आशा मात्र गरी बस्न उसलाई उचित लाग्दैन। अब उपरान्त भाले प्राप्तिको प्रयास खेर नजाओस् भनी ऊ पालो पालो होइन, एकैपल्ट धर्मशास्त्रका ज्ञाता गुरूजनहरू र विज्ञानशास्त्रका ज्ञाता खेतबाली चिकित्सकहरूको संयुक्त राय सल्लाह लिन्छ र एकै समयमा धार्मिक अनुष्ठान र शारीरिक चिकित्सामा प्रवृत्त हुन्छ। यसपालि ऊ अताउलिएर होरिए भन्दैन। कान्छी खेतमा पुनः उर्वरताको लक्षण देखा परेको छ। उसको शरीर अन्तरात्मामा बुरबुर्ती काम्न थाल्छ। यस्तो प्रतीत हुन्छ ऊ महायुद्धको चक्रव्यूहभित्र निशस्त्र निरुपाय र निरीय हुन अभिशप्त छ। जति जति कान्छी खेतका सतहहरू फैलिँदै जान्छन्, उसका आशा र विश्वासहरू डगमगाउँदै जान्छन्। हे ईश्वर, दया गर, यसपालि दया गर, यसपालि पनि दया गरेनौ भने म कायरतावश ऊ यसभन्दा बढी सोच्न सक्दैन। अनायासै उसका आँखाबाट भाव विवलता र भीरुताका झरना खस्न थाल्छन्। यस्तो अतीव निस्सहाय र कारुणिक स्थितिमा उसलाई घरबार समाज सबै परित्याग गरेर निर्जन वनतिर दगुर्न मन लाग्छ। उफ, वनको बाघ भन्दा मनको बाघ भयानक हुँदो रहेछ। ऊ बुझ्छ, बुझेर पनि ऊ लगलग काम्न छोड्दैन। के छेराउटे चाला हो यस्तो? दुईपल्ट अगुल्टाले पोल्यो भन्दैमा बिजुली चम्कदा तर्सी मर्न हुन्न पो? साह्रै भएपछि दाई भनिने छिमेकी हपार्न आइपुग्छ। भालाको चोट चालालाई थाहा हुन्न, परेको भए तिमी पनि थाहा पाउँथ्यौ। मेरो खेतमा पोथी उम्रेनन् र भाले पनि त उम्रे, ऊ भन्छ। तिम्रो खेतमा पनि भाले उम्रिहाल्छन् नि, किन आफ्नो सातो आफै लिएर बस्ने भन्छु? आफ्नो सातो खाने कुरो होइन, विश्वास गरे पो भाले पनि उम्रन्छ। पहिले दुई खेप विश्वास गरेर भाले उम्रेन, अब यसपालि कसो हुन्छ? जसो पनि भाग्यसित छाती फर्काई सामना गर्नुपर्छ। त्यो जैरेसित भागेर पनि केही नापिन्न, टाउको ठोकेर पनि केही नापिन्न। यस्तो कुरो भन्न मात्र सजिलो हुन्छ दाई, कर्म गर, भाग्यसित नडर। यस्तो अर्थ दिन मात्र सजिलो हुन्छ, त्यसो भए जिउँदै मरिराख, मरेपछि किन मर्छौ? दाई भनिने छिमेकी जङ्गिएर हिँड्छ। प्रतिक्रियामा ऊ हाइलाग्दो दीर्घ निश्वास लिन्छ। हृदयको कतै कुनै प्रक्षिप्त कुनामा उसलाई दाई भनिने छिमेकीका कुरा सत्य र पौरुषतायुक्त लाग्छन्। तर आफ्नो ज्यानमा र डरलाई पनि ऊ अपौरुषतायुक्त भनी किटान गर्न सक्दैन। उसलाई लाग्छ यस्तो कठिन परिस्थितिमा डर नमान्नु मूर्खता हुन सक्छ, तर डर मान्नु नपुंसकता हुन सक्दैन। ऊ डराइरहन्छ। डरी डरमा हप्ताहरू बित्छन्, महिनाहरू बित्छन्। यथासमय कान्छी खेतमा बिरुवा टुसाउँछ। के टुसायो हँ? ऊ आफूले हेर्न नसकी कसैलाई सोध्छ। कसैले कुनै जवाफ नफर्काएपछि ऊ जुन कुरा बुझ्न पूर्ण रूपले अनुचित थियो त्यही कुरा बुझ्न पूर्ण रूपले विवश हुन्छ। पोथीपछि फेरि पोथी, ऊ भयानक अपमान बोधले हुरहुर्ती बल्छ। साले ईश्वर, उसको मुखबाट पहिलो प्रतिक्रिया निस्कन्छ। दोस्रो प्रतिक्रियामा ऊ घुवाक घुवाक गरी डाँको छोडेर रुन्छ। तेस्रो प्रतिक्रियामा ऊ बेहोस हुन्जेल रक्सी पिउँछ। अब उसका दृष्टिमा जीवनको कुनै अर्थ छैन, कुनै उद्देश्य शेष रहँदैन। ऊ जीवनको असफलता दुःख र पीड़ा बिर्सन प्रत्येक दिन बिहानदेखि नै रक्सीको शरण पर्न थाल्छ। मातुन्जेल रक्सी धोकेर मात्र ऊ ईश्वरको क्रूरता बिर्सन सक्दैन। रक्सीले मातिएर मात्र ऊ आफ्नो डरलाग्दो बेइज्जती भुल्न सक्दैन। झमझम मात लागेका बेला उसलाई झन बढी ईश्वरीय क्रूरता र बेइज्जतीको सम्झना हुन थाल्छ। यो स्थितिबाट बस्न ऊ प्रत्येक दिन बेहोस भइरहन्छ। यसरी आफ्नो र सम्पूर्ण ईश्वरीय सृष्टि दुनियाँका अस्तित्वहरू विस्मरण गर्दा उसलाई एक तमासको विद्रोहाग्नियुक्त आनन्द प्राप्त हुन्छ। ऊ यो आनन्दका पछाडि लुट्नु नै हुन्छ। वर्ष फेरिन्छ, ऊ रक्सीले बेहोसमाथि बेहोस भई बस्छ। फेरि अर्को वर्ष फेरिन्छ, ऊ बेहोस बेहोस भइरहँदा कसैले उसको कठालो समातेर सुनाइदिन्छ, ए रक्सेहा, तेरो खेतमा भाले उम्रेको छ। ऊ कुरो केही सुन्दैन, बुझोस् कसरी? बेहोसीबाट पूर्णतया मुक्त भई आफ्नो भाग्यमा देखा परेको यो आकस्मिक र इच्छित परिवर्तन बुझ्न उसलाई केही छिन होइन, केही दिन नै लाग्छ। यद्यपि ऊ बेहोसीबाट मुक्त हुन्छ, रक्सीबाट मुक्त हुन सक्दैन। ऊ रक्सी पिउँछ तर पहिले झैं मन लाएर पिउन सक्दैन। ऊ रक्सी पिउन छोड्ने इच्छा गर्छ तर मन लाएर छोड्न सक्दैन। यो विचित्र स्थितिमा उसको हप्ता बित्छ। मित्रहरूलाई असह्य हुन्छ। उनीहरू आकस्मिक हावाका झोक्का झैं हानिएर उसको सुत्ने कोठामा आइपुग्छन्। उसको हृदयमा एक चिसो स्पर्श हुन्छ। यो अनुभूतिलाई ऊ न अनुकूल बुझ्छ न प्रतिकूल, समुचित ध्यानाकर्षण नपाएर मित्रहरू गुब्बारा फुल्छन्। किन पल्टिरहन्छस् ए उठ, ऊ चिसो स्पर्श बुझ्न खोज्छ, के भयो? अलिकति बिसन्चो जस्तो। ऊ अझै चिसो स्पर्श बुझ्ने प्रयासमा नबुझेर अल्मलिन्छ। लामो दुःखपछि एकैपल्ट सुखको आघात त परेन, हँ? अचानकको खुसीले बिजाउन त बिजाएन, हँ? कि भाग्य बदलिएको खेतमा भाले उम्रेको कुरामा अझै विश्वास लागेको छैन? होइन, त्यो त अब भन्छन् नि, हरिकङ्गाललाई एकैचोटि लखपति हुने चिट्ठा पर्यो भने विश्वास गर्दैन। विश्वास नगर्नुमा उसको कल्याण छ, उसले होइन कसैले यो कुरा लम्ब्याउँछ। कसरी विश्वास गर्न साथ हृदयघात भई हरिकङ्गालले दम तोड्दैन, सिल्टुमोर खाँदैन, हाँसो हुन्छ, तर ऊ हाँस्दैन। मलाई लाग्छ म त्यो हरिकङ्गाल होइन, चिसो स्पर्शलाई बुझ्न बाँकी नराखेर ऊ कुराको क्रम समात्छ। होइन भने खोइ त भोज, पहिलो खेपमा पोथी उम्रदा मेख मारेर भोज खुवाउनेले भाले उम्रदा खुवाउनु पर्दैन? खुवाउँछु, कहिले खुवाउने? पर्खौ दुई चार दिन। अहिले म रक्सीको दुःखमा छु। कस्तो दुःख? न पिउनुको सुख, न छोड्नुको सुख। मित्रहरू उसले चाहेको कुरा बुझ्दैनन्, आफूले चाहेको कुरा बुझ्छन्, यसर्थ विरक्त भई हिँड्छन्। उनीहरूको यो उत्ताउलो विरक्तिलाई ऊ राम्रै छोट्याइदिन्छ। अर्को हप्ता बित्दा नबित्दै ऊ भोजको आयोजन गरिहाल्छ। मित्रहरू, कुटुम्बहरू, छिमेकीहरू निम्तो मान्न घरघरती आइपुग्छन्। ईश्वरलाई आत्मिक कृतज्ञता प्रकट गर्न र आफ्नो कुलको भविष्य सुनिश्चित पार्न ऊ पहिलो पालामा झैं कुल पूजाको कार्यक्रम समाहित गर्न बिर्सिँदैन। दिनभर अखण्ड कुल पूजा हुन्छ, सन्ध्याकालपछि भोज हुन्छ। ऊ उदारतापूर्वक पशु हिंसा गर्न रक्सीको खोलो बगाउन पछि पर्दैन। रात्रिकाल प्रारम्भ भएपछि सात्विक भोजीहरू विदा भई गएपछि भोजमा उत्तेजनाको असली रंग चढ्न थाल्छ। मित्रहरू पिउन शुरू गर्छन्। ऊ पनि रक्सीलाई मन नपरेको दृष्टिले हेर्दै पिउन शुरू गर्छ। गालाका पहाड़हरू र कानका लोलीहरूमा सूर्य उदाउन थालेपछि उसका दृष्टिमा भोज जम्न थाल्छ। अनुभूतिमा भाले उम्रेको खास खुशी लाग्न थाल्छ। तर जति बढ़ी खुशीको अपेक्षा ऊ गर्न सक्छ त्यति खुशी हुन सक्दैन। ऊ आफैदेखि आश्चर्यचकित हुन्छ। मेरो भाग्यमा तीनवटा पोथीपछि भाले लेखेको रहेछ, जसको अर्थ कर्तव्यसहित सुख भोग गर्नु भन्ने ईश्वर इच्छा हो। ईश्वरले मानिसलाई सुख र सफलताको महिमा बुझाउन दुःख र असफलताहरू प्रदान गर्छन्। दुःख र असफलता मानिसका कर्तव्य हुन्, सुख र सफलता मानिसका भोग हुन्। ऊ शान्त र गम्भीर भई भवसागरका किनारामा कतै पनि नछिचल्किकन नपछारिकन सोची बस्छ। यसरी सोची बस्दा ऊभित्र कोही मर्छ, कोही जन्मन्छ, अथवा एक महान कायाकल्प घटित हुन्छ। यो महान संघटनापछि उसको हृदयमा भाग्यप्रति खास कुनै असन्तुष्टि बाँकी रहँदैन। अब ऊ जीवनको सार्थकता बोध गर्न थाल्छ। अब ऊ जीवनको महानता बोध गर्न थाल्छ। उसका कायाकल्पित अनुभूतिका खजानाहरू यत्तिकैमा रितिँदैनन्। ऊ जीवनको विशेष उद्देश्य बोध र भविष्य बोध पनि गर्न थाल्छ। यी अन्तर्बोधहरूभन्दा केही पृथक तर अभिन्न ऊ महान पुंसकता बोध पनि गर्न थाल्छ। यसरी पुरूषको पुरूषार्थ बोध गरिरहँदा उसलाई असीम सुख प्राप्त हुन्छ नै, तर त्यसभन्दा बढ़ी ऊभित्र धेरै पहिलेदेखि निरुपाय भई सुतिरहेको द्रवित र आहत अहंकार जागेर हिँड्नुको उत्तेजक आनन्द प्राप्त हुन्छ। पुरूषार्थी पुरूषानुभूतिको यो अहंकार ठ्याम्मै एक खुंखार बाघ जस्तो प्रवृत्त हुन्छ, जो उसको दिग्विजयमा गर्जिरहन्छ। उसको जीवनयात्रा अब एक सुनिश्चित उद्देश्यमा प्रवाहित हुन्छ। नवजात भाले बिरूवा उसको मनको हतारमा हुर्किन थाल्छ। जेठो, माहिलो र कान्छो बिरूवा हुर्काएको अनुभवले गर्दा भाले बिरूवा हुर्काउन खास कठिनाई हुँदैन। कहिलेकाहीँ मौसम बिग्रदा ऊ पर्याप्त सावधान हुन्छ, तर भयभीत हुँदैन। भयभीत नहुने कला उसले जानिसकेको हुन्छ। ऊ भाले बिरूवाको हेरविचार गर्दा पोथी बिरूवाहरूलाई खासै अन्याय गर्दैन। भाले प्राप्तिको महान उल्लासले नै भनौं, पोथीहरूप्रति अतीतमा मर्न पुगेका उसका वात्सल्य भावहरू सबै जुर्मराउँछन्। ऊ बेर्ना बिरूवाहरूको उमेर अनुसार आवश्यकता अनुसार आफ्ना सम्पूर्ण लगानीहरू वितरण गर्न कुनै कञ्जुसै कुनै पक्षपात गर्दैन। ऊ नाफाघाटाको कुनै हिसाब किताब राख्दैन। यसरी पुरूषको पक्का पुरूषार्थ बोध गरी जीवनको उद्देश्य पथमा अग्रसर भइरहँदा एक मध्यरातमा, जुन औंसीको रात थिएन, ऊ अकस्मात झस्किएर बिउँदछ। कान्छी खेत धर्मले कर्मले मेरै हो, तर कि त्यसमा उम्रेका बिरूवाहरू मेरा बिउका बिरूवा हुन्? ऊ यो प्रश्न सँगसँगै ओछ्यानमा बुद्रुकको उफ्री बस्छ। उसको हृदय तीव्रतम धड्कनहरूले फुट्न खोज्छ। सास टक्क रोकिन्छ र रगत जम्मै पसिना बनेर निधारदेखि पैतालासम्म टाँसिन्छ। बक्स तर सकिँदैन। अह, यी मेरो बिउका बिरूवा होइनन्, होइनन्, अरू कसैका बिउका बिरूवा हुन्। कोही प्रच्छन्न पुरूष हुनुपर्छ, हुनुपर्छ। ऊ फेरि ओछ्यानमा बुद्रुकको उफ्रिन्छ। पहिलेभन्दा चर्को र अनियन्त्रित उफ्राईको गतिले गर्दा ऊ भुइँमा पछारिन पुग्छ। यस्तो लाग्छ कसैले उसको मस्त सुखको निद्रामा मौका छोपी खाटमुनि आगो लगाइदिएको छ। उसलाई जिउँदै डढाउन यो आशंकाको आगो हुन्छ। ऊ अनुभूत गर्छ आगो लाउने को हुन्छ, ऊ अनुभूत गर्न सक्दैन। हे ईश्वर, हे ईश्वर, रक्षा गर, रक्षा गर। ऊ सहस्र आर्तनाद गर्छ, सहस्र आर्त पुकार गर्छ। ईश्वर कतै उसको अनुभूतिमा फेला पर्दैन। ईश्वरबाट पूर्ण रूपले निराश भएपछि ऊ एक स्वाभाविक आशामा रक्सीको बोतल समात्छ, त्यत्तिकै ठाडो घाँटी लाउँछ। तर दुर्भाग्यवश घाँटीको नलीबाट एक थोपा रक्सी पनि भित्र छिर्दैन। असह्य भई ऊ भयानक चित्कार गर्छ र रक्सीको भरी बोतललाई झ्यालबाट सड़कतिर हुर्याइदिन्छ। झर्याममा सिसा फुटेको आवाज सुनिन्छ। भोरकालीन निरप्तामा केही घरका झ्याल खुल्छन्। के भयो के भयो हँ, छिमेकीहरू झ्यालझ्यालमा कुरा गर्छन् र सड़क सड़कमा फालिएको रक्सीको बोतलदेखि केही गलत अर्थ बुझ्छन् र सही अर्थमा चुप लाग्छन्। ऊ यी प्रतिक्रियाहरूदेखि बेखबर हुन्छ, झण्डै झण्डै विक्षिप्त हुन्छ। अन्तिम युद्ध जितेर शुरूदेखिका सबै युद्ध हारेको अनुभूतिको यो विक्षिप्ततामा ऊ अब दौड़िरहन सक्दैन। ऊ उभिरहने प्रयास गर्छ तर उभिरहन पनि सक्दैन। अन्तत ऊ ओछ्यानमै हाम फाल्छ। हुरहुर्ती बलिरहेको ओछ्यानले उसलाई पोल्दैन। कालान्तरमा पृथ्वी झैं उसेलाउँछ। हृदयको गर्भप्रदेशमा म्याग्मा झैं कुनै अर्थ तरल उष्णता प्रवाहित भइरहन्छ। तर त्यसले उसको व्यवहारको भूसतहमा कुनै प्रभाव पार्दैन। कहिलेकाहीँ पृथ्वीको कुनै उच्चतामा ज्वालामुखी विस्फोट भए झैं ऊ विस्फोट हुन्छ अवश्य। लाभाका यस्ता आकस्मिक सन्तापहरूलाई ऊ रक्सीमा डुबेरै चिस्याउन खोज्छ। मेरो आशंका सत्य नहुन सक्छ भनी ऊ बेला बेला आफै गुमेका पूर्व विश्वासहरू अजित गर्न प्रयत्नशील हुन्छ। तर जति नै प्रयत्न गरे पनि कुमारी विश्वासका भावहरूले साथ दिँदैनन्। मेरो खेतका बिरूवाहरू मेरो बिउका बिरूवा होइनन्, होइनन्। ऊ यही एक सोचाइ र यही एक अनुभूति उसको प्रज्वलित हृदयमा धड्किरहन्छ। सबभन्दा दर्दनाक र खतरनाक कुरो ऊ हुरहुर्ती बल्न सक्छ तर खरानी हुन सक्दैन। यसका पछाडि वंश परम्परा द्रत्त पुरूष अहंकार हुन्छ। ऊ आफ्नो घरभित्र र बाहिर कतै पनि आशंकाको आगो उकलेर बदनाम हुन चाहँदैन। कान्छीकेत प्रति कुनै दुर्व्यवहार प्रदर्शन गर्दैन। ऊ बिरूवाहरूप्रतिका कर्तव्यमा कुनै कटौती गर्दैन। ऊ बिरूवाहरूलाई पहिले झैं वात्सल्य भावले माया गर्न खोज्छ। तर ती आफ्नो खेतका बिरूवा भएर पनि आफ्नो बिउका बिरूवा होइनन् भन्ने कुरा ऊ चाहेर पनि बिर्सन सक्दैन। खरिद बिक्री गर्नुपर्ने बोट बिरूवाहरूलाई माया गरे पनि के, घृणा गरे पनि के, ऊ सोच्छ। अर्थात ऊ परिस्थितिसित सम्झौता गर्छ। यसरी हरुवा पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरेपछि ऊ लोथ पर्छ। लोथ परिबस्दा ऊ जीवनका सबै दुःखहरू बिर्सन्छ, पीड़ाहरू बिर्सन्छ, आत्मपानहरू बिर्सन्छ, स्वाभिमानहरू बिर्सन्छ। ऊ जीवनका सबै अहंकारहरू जसभित्र उसका समस्त सपनाहरू र उद्देश्यहरू हुन्छन् बिर्सन्छ। तर बिर्सनुका यी क्रियाहरूलाई सधैँभरि बिर्सिरहन सम्भव हुँदैन। उफ उफ, दाँतहरू बीचका खाली ठाउँहरूबाट आहार उच्छ्वासका हावाहरू फुस्किरहन्छन्। उही रंग नभएका तर स्पर्श भएका हावाहरू एक गुना तानेर तीन गुना छोड्न विवश हुन्छ। यो व्यवस्थामा पनि निस्फोट नलडिकन ऊ केही सोच्ने प्रयत्न गरिरहन्छ, अथवा स्वस्फूर्त सोचाइहरू उसको मस्तिष्कमा जन्मिरहन्छन्। जीवनको कठिनतम परिस्थितिमा धर्म के हो, बग्रेल ती सोचाइहरू मिलेर एक प्रश्न रूप सृजना गर्छन्। निष्काम कर्म, गुरूजनहरू अर्थात पुरूष समस्याका प्राचीन व्यापारीहरू राय नबजाइकन सर्वसम्मत फैसला दिन्छन्। ऊ सोच्दैन, सोची विश्वास गर्न खोज्छ। तर सोचाइहरूले विश्वास गर्ने मौका दिँदैनन्। उसको शंकालु मन श्रद्धालु बन्न सक्दैन। उसलाई लाग्छ अनिर्लिप्त र निष्काम कर्म शास्त्रहरूमा हुन सक्छ, जीवनमा हुन सक्दैन। सृष्टि जहिले पनि सकाम हुन्छ, निष्काम हुँदैन। स्वयं ईश्वर पनि जीव जगतको यो सृष्टिदेखि अनिर्लिप्त छैन, असम्पृक्त छैन। निष्काम कर्म हुने भए सृष्टि संरचनाभित्र मानिसको भाग्य दैवले रच्ने थिएन। जीवन एक सकाम कर्म हो, ऊ सोच्छ। जीवनमा सकाम कर्मको अर्थ के शेष रह्यो ऊ सोच्न सक्दैन। व्यावसायिक जीवनमा ऊ आफूलाई लक्ष्यहीन भएको पनि मान्न सक्दैन। परिणामस्वरूप उसमा ठूलो परिवर्तन देखा पर्छ। ऊ एकैपल्ट परिपक्व, कठोर, गम्भीर र चिसो देखिन थाल्छ। उसको अनुहारमा हाँसो पर्छ। ऊ आफ्नो अनुभूतिको चिन्तनले थिचिएको एक भावुक दार्शनिक बनी सोच्न थाल्छ कि जीवनमा पाउनु भनेको जम्मै गुमाउनु हो, कि जीवनमा गुमाउनु भनेको जम्मै पाउनु हो।
मेरा पूजा का सारा वरदान लाए हुन सक्छ कडाले कोरे झैं, हुन सक्छ कडाले कोरे झैं। फूलहरू सम्हाल्न खोज्नेलाई, फूलहरू सम्हाल्न खोज्नेलाई, फूलहरू सम्हाल्न खोज्नेलाई।
श्रुति सम्वेग, श्रुति सम्वेग, श्रुति सम्वेग।
जीवन व्यवसायका सबै सम्भाव्य नाफाघाटा विचार गरी ऊ जन्मजात पुरूष अहंकारले चुपचाप कर्तव्य कर्ममा व्यस्त हुन्छ। व्यस्ततामा ऊ कान्छीखेतप्रति पूर्ण रूपले उदासीन हुन्छ। दुर्भाग्यवश यो उदासी उसले चाहे झैं अपेक्षापूर्ण बन्न सक्दैन। कान्छीखेतमा उम्रेका बिरुवाहरूको समुचित हेरविचार गर्नुपर्दा ऊ कान्छीखेतलाई नदेखे झैं वा नचिने झैं गर्न सक्दैन। यस्ता पीडादायक समयहरूमा ऊ न आफूलाई हुरहुर्ती बल्नबाट रोक्न सक्छ, न ऊ आफ्नो खेतको दलदले वा बुरबरे माटाका अवयवहरू जो अन्य कुनै प्रक्षिप्त पुरूषका भोग चढेमा कुनै प्रतिशोधको आगो झोस्न सक्छ। ऊ प्रत्येक दिन प्रत्येक क्षण कान्छीखेतका ती असती बेइमानी र धोकेबाज अवयवहरूमा कल्पनाको आगो झोस्न मात्र समर्थ हुन्छ। नितान्त काल्पनिक भए पनि आगो पानी हुँदैन। यो आगो झोस्नसम्म झोसेर कान्छीखेतलाई खरानी खरानी पार्दा उसलाई एक विलक्षण आत्मसन्तोष प्राप्त हुन्छ। तर यो सन्तोषमा उस सत्य अकाल्पनिक असन्तोष र पीड़ा बिर्सन सक्दैन। दिन प्रदिन ऊ आत्मा र हृदयको भित्री स्तरबाट उन्मादग्रस्त हुँदै जान्छ। ऊ कान्छीखेतलाई राम्रै घृणा गर्न थाल्छ। म खेतहरूलाई घृणा गर्छु। एक दिन ऊ दाई भनिने छिमेकीसित बहस गर्न पुग्छ। किन? दाई भनिने छिमेकी आश्चर्यचकित हुन्छ, किनभने पृथ्वीमा खेतहरू जम्मै घृणायोग्य हुन्छन्। बिउ उमार्ने भएर बिउ नउमारे पनि खेतहरू घृणायोग्य हुन्छन्। किन हुन्छन् त नि? किनभने हुन्छन्, खेतहरू जम्मै त्यस्तै हुन्छन्। हिजो अस्तिसम्म रक्सी खान्थ्यो, आजदेखि रक्सीले खान थालेछ। दाई भनिने छिमेकी झोकिएर भाग्छ। ऊ एक्लै खुसखुस गरी हाँसिरहन्छ। हाँसो भतलाग्दो लाग्छ। ऊ झन बढी हाँस्न थाल्छ। यो विचित्रको खुसखुसी हाँसोमा अनुभूति पीड़ा हुन्छ, अनुभूति ज्ञान हुन्छ, तर उन्मुक्त खुसीका भावहरू हुँदैनन्। यो अचाक्लीको अनियमितता भन्दा पर नियमित तवरले ऊ एक गम्भीर कर्तव्यनिष्ठ गृहस्थी नै भई बस्छ। कान्छीखेतलाई घृणा गरेरै पनि ऊ त्यसमाथि उम्रेका बिरुवाहरूलाई केही आर्द्र र समशीतोष्ण दृष्टिले संरक्षण प्रदान गरिरहन्छ। उसको आन्तरिक चोटदेखि पूर्ण रूपले बेखबर जेठा माइला बिरुवाहरू निकै नै हुर्की अग्लिसकेका हुन्छन्। कान्छो बिरुवा पनि उमेरलाई माथ गरी हलक्क बढ़िसकेको हुन्छ। टाढाबाट हेर्दा माइलो र कान्छोमा कुन चाहिँ जेठो हो ठम्म्याउन गाह्रो पर्छ। कान्छो बिरुवा अथवा एकमात्र भाले बिरुवा समुचित लालन पालनमा राम्रै हुर्किरहे पनि नर्सरीको बेर्नावस्थाबाट माथि उक्लिसकेको हुँदैन। यो भाले बेर्ना हुर्केर अचंगको रूख कहिले बन्छ भन्ने कल्पनामा नफसेर पनि ऊ आफ्नो वंश परम्परा र उत्तराधिकारको चेतनाले गर्दा त्यसका प्रत्येक अवयवका वृद्धि दरमा उदासीन भई बस्न सक्दैन। ऊ यो सत्यबाट भाग्न सक्दैन कि भाले बेर्ना उसको बिउको शुद्ध बेर्ना नभए पनि उसको कुलको उत्तराधिकारी बेर्ना हो। सोचाईको यो अवान्तरमा ऊ भाले बेर्नप्रति त्यति जिम्मेदार महसुस गर्दैन जति ऊ पहिले पहिले कल्पनाहरूमा गर्ने गर्थ्यो। ऊ सोच्छ, भाले बेर्ना आफैमा एक खानदानी बेर्ना हो, कुलको भविष्य दीपक बेर्ना हो, त्यसैले त्यसप्रति निश्चिन्त भई बस्न सकिन्छ। असलमा उसको जिम्मेदारी भनेका तीनवटा पोथी बिरुवाहरू नै हुन्। ती अरूलाई बेच्नुपर्ने धन हुन्। ती नासो धनहरूलाई चोरी डकैतीबाट बचाई हुर्काउनु, सामाजिक रीतिथिति र संस्कार बमोजिम प्रतिष्ठायुक्त बजार मूल्यमा बेच्नु नै उसको खास जिम्मेदारी हो। यही भावदृष्टिले जीवनका जिम्मेदारीहरू अनुभूत गर्दै ऊ समय काटिरहन्छ, तर समय सधैं अकाट्य लागिरहन्छ। तर जीवनमा बुझ्नुपर्ने कुरा उसलाई लाग्छ उसले बुझिहालेको छ। जीवनमा बुझ्नुपर्ने कुरा बुझेपछि नबुझ्नुपर्ने कुरा नबुझे पनि हुन्छ। जीवनमा भोग्नुपर्ने कुरा भोगेपछि नभोग्नुपर्ने कुरा नभोगे पनि हुन्छ। उसलाई लाग्छ जीवनमा अनुभूतिको महत्व सर्वोपरि छ। सत्यको महत्वभन्दा अनुभूतिको महत्व असत्य भए पनि दुई गुणा भारी हुन्छ। अनुभूति सत्यभन्दा सत्य हुन्छ, सूक्ष्म र विशाल हुन्छ। अनुभूतिमा नआउने सत्यको छाला मात्र बाक्लो हुन्छ। उसलाई पक्का विश्वासको ज्ञान प्राप्त हुन्छ। कान्छीखेतलाई कुनै प्रच्छन्न पुरूषले भोगेको छैन। म स्वयं प्रच्छन्न पुरूषको पौरुषता र कान्छीखेतको उर्वरता भोग गरिरहेको छु। ऊ अनुभूति सत्यको एक महान निष्कर्षमा पुग्छ। अब मैले व्यवसायिताको यही स्वरूपमा शान्ति खोज्न जान्नुपर्छ, किनभने धर्म झैं शान्ति पनि एक व्यावसायिक अवधारणा हो। यतिखेर म जीवन व्यवसायमा एकहोरो होइन दोहोरो भोग गरिरहेछु। दोहोरो भोग, महाभोग, महाभोग। उफुरुङ्ग पर्छ। कता कता उभित्र एक प्रसन्न, प्रशान्त, प्रदीप्त महापुरूष जन्मे जस्तो हुन्छ। एक भोगी पुरूष समाजमा उसलाई आफ्नो आयतन थाम्न गाह्रो पर्छ, तर ऊ आफूलाई महापुरूष भन्ने गल्ती गर्दैन। ऊ मात्र तटस्थ स्थिर प्रज्ञ भावले बोट बिरूवाहरू हुर्काउने मूलभूत कर्तव्य कर्ममा प्रवृत्त भइरहन्छ। कर्तव्य कर्म गर्दा उसलाई न पीड़ा हुन्छ न आनन्द। उसलाई कर्तव्य कर्म भनेको एक विशुद्ध यान्त्रिक क्रिया जस्तो लाग्न थाल्छ। तर ऊ आफूलाई यन्त्र सोच्न मन पराउँदैन। उसका नियन्त्रित तर अपरिचित अनुभूतिहरूमा लागिरहन्छ। ऊ बिरुवाहरू हुर्काइरहेको छैन, बिरुवाहरू आफै हुर्किरहेका छन्। सायद सृष्टिको सत्य यही हो। जन्मनेहरू जन्मिरहन्छन्, मर्नेहरू मरिरहन्छन्। बीचमा कसैको उमेर हुँदैन, यात्रा मात्र हुन्छ। यहाँ हामी अधिकार र कर्तव्यका साङ्ले जाल बुनेर अरूलाई होइन आफैलाई अल्झाइरहेका हुन्छौं।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे।
चाहे खुट्टे मार्काको लोकल रक्सीले झमझमाएका समाजहरू अन्तहीन प्रति प्रश्नहरूमा अल्मलिरहन्छन्। उसलाई यो सामाजिक परिस्थिति प्रिय लाग्छ, रुचिकर लाग्छ, हृदय खोली बोल्न सान्दर्भिक लाग्छ। भोगको विश्वमा मौकाको महत्व वस्तुको महत्व भन्दा अधिक हुन्छ। ऊ सोच्छ र मौका छोपी बोल्छ, म खेतबारी भन्दा बढी कुरा भोग्न चाहन्छु, म पृथ्वीका ठूला ठूला फाँटहरू भोग्न चाहन्छु, म व्यक्तिगत सम्पत्तिको भोग मात्र होइन सार्वजनिक सम्पत्तिको पनि भोग चाहन्छु। त्यसो भए चुनाव लड, एकजना मित्र समाज चर्किएर कराउँछ। के को चुनाव लड्ने? राजनीतिक चुनाव लड्ने, धार्मिक चुनाव लड्ने, आर्थिक चुनाव लड्ने, कार्मिक चुनाव लड्ने, मौखिक चुनाव लड्ने, सांगठनिक चुनाव लड्ने? धेरै समाजहरू एकसाथ प्रश्न गर्छन्। समाजहरूको यो चर्को जिज्ञासादेखि ऊ प्रभावित नभई बस्न सक्दैन। मलाई थाहा छैन म के चुनाव लड्नेछु, तर व्यक्तिगत चुनाव लड्ने छैन, सार्वजनिक चुनाव लड्नेछु, त्यो म भन्नेछु। तर अलि पछि त्यस्ता झ्वाम कुराले हुँदैन। जीवनमा चुनाव जेको लडे पनि हुन्छ। बीच बचाउ गर्दै एकजना उपबुजुर्ग समाज आफ्नो राय प्रस्तुत गर्छ। पृथ्वी भोग गर्ने हो भने जेको चुनाव लडे पनि हार्न हुँदैन। मैले जानेको कुरा यति हो। खाँटी कुरो जानेका रहेछौ। कुनै समाजले समर्थन गरिदिन्छ, अन्य केही समाजहरूले समर्थनमाथि समर्थन व्यक्त गरिदिन्छन्। जेको भए पनि चुनाव लडिदिउँ त लड, लडिदिउँ त लड, लडिदिउँ त लड, प्राय सबै समाज एकमत हुन्छन्। फेरि बम बनेर पड्कन तत्पर छिमेकी समाजको फ्यूज उड्छ। ऊ घर फर्काँदासम्ममा पूर्ण रूपले सार्वजनिक महत्वको चेतनामा रूपान्तरित भइसकेको हुन्छ। र रात्रिकालीन सुनसानमा हिँड्दा जब उसलाई नचिन्ने भुस्या कुकुरहरू भुक्दै पछि लाग्छन्, ऊ तिनीहरूमाथि सार्वजनिक दृष्टि फ्याँक्न बिर्सदैन। मध्यरातमा छाती थिचेर हिकेकाउँदै बान्ता गरेपछि ऊ बल्ल व्यक्तिगत हुनुपुग्छ। शेष रातभर नपरेको निद्रा पनि व्यक्तिगत हुन्छ। बिसन्चु बिहानभर पनि ऊ नितान्त व्यक्तिगत हुन्छ। अब ऊ छिमेकका कुराहरूमा रुचि लिन थाल्छ, ओडाका कुराहरूमा रुचि लिन थाल्छ। अब ऊ नगरका कुराहरूमा रुचि लिन, गाउँका कुराहरूमा रुचि लिन थाल्छ। अब ऊ देशका कुराहरूमा रुचि लिन थाल्छ, विदेशका कुराहरूमा रुचि लिन थाल्छ। अब ऊ धर्मका कुराहरूमा रुचि लिन थाल्छ, भाषाका कुराहरूमा रुचि लिन थाल्छ, जातिका कुराहरूमा रुचि लिन थाल्छ। अब ऊ राष्ट्रिय अर्थतन्त्रका कुराहरूमा रुचि लिन थाल्छ, अन्तर्राष्ट्रिय अर्थतन्त्रका कुराहरूमा रुचि लिन थाल्छ। अब ऊ दुर्भिक्षहरूमा रुचि लिन थाल्छ, रोगव्याधिहरूमा रुचि लिन थाल्छ। अभिरुचिका अपार भण्डार फेला परेपछि ऊ केही दिनसम्म पुलकित भइरहन्छ। प्रत्येकभित्र समाज, छिमेकी समाज, कुटुम्ब समाज र अन्य परिचित अपरिचित समाजसित अभिरुचिका असंख्य प्रश्नहरू गरेर भाले भइबस्छ। उसलाई लाग्छ समाजमा इच्छित प्रतिष्ठा भोग गर्ने हो भने पुरूषले आफ्नो पुरूषत्वको घोषणा गर्नै पर्छ। घरभित्र पुरूषत्व लुकाई बस्नेहरूले मरेपछि स्वर्ग भोग गर्न सक्छन्, तर नमरेसम्म नर्क भोग गरिरहन्छन्। कि पृथ्वी भोग नर्क भोग हो? ऊ पूरा पूरा असहमत हुन्छ। यही असहमतिमा ऊ अभिरुचि व्यस्त भइरहन्छ। यो व्यस्तताले भन्न सकिन्न कति महानताका शिखरहरू चुम्छन्। तर एक दिन उसलाई आभास भइ नै हाल्छ कि यसरी समय काटेर समयलाई उब्रनबाट रोक्न सकिँदैन। हृदयमा उब्रने समयलाई बुद्धिले नाच्न सकिँदैन। जति काटे पनि नकट्ने, जति मारे पनि नमर्ने समयलाई म के गरौं के गरौं? केही गर्नै नसकेपछि ऊ निरीहतापूर्ण विरक्ति र असहायतापूर्ण विक्षिप्तले रन्थनिन्छ। अन्तत समय काट्ने चेष्टा नगरिकन समय काट्ने नयाँ जीवनशैली जन्म लिन्छ। ऊभित्र यो जीवनशैली त्यसरी नै जन्मन्छ जसरी वर्षायाममा किरा फट्याङ्ग्राहरू जन्मन्छन्। तर किरा फट्याङ्ग्राहरू झैं ऊभित्रको ऊ यामसँग मर्दैन। ऊ अझ सत्यभन्दा जीवनमा याम परिवर्तनको अनुभूति नै गर्दैन। बिना कुनै आकर्षण, बिना कुनै विकर्षण, बिना कुनै संघटना, बिना कुनै दुर्घटना नयाँ जीवनशैलीमा जीवन बित्छ। अब उसका अभिरुचिहरू सबै अरुचि बन्छन्, अरुचिहरू सबै अभिरुचि बन्छन्। संक्रान्ति न उसको जीवनमा हुन्छ न उसको समाजमा हुन्छ।
दना
बिना कुनै उल्लेख्य घटना दुर्घटना प्राकृतिक तवरले अनुकूल हावापानी र सामाजिक तवरले यथेष्ट मलखाद संरक्षण पाएर जेठा माइला बिरूवाहरूमा समयका पालुवा चढ्छन्। ती कलकलाउँदा किशोर बोटहरूमा परिणत हुन्छन्। शारीरिक सुगठनका दृष्टिले जेठोभन्दा माइलो बोट पुष्ट देखिन्छ र केही भद्दा पनि। जेठो बोटको सौन्दर्य उचाइमा हुन्छ, उचाइ बमोजिमको समानुपातिक फैलाइमा हुन्छ। उसलाई पनि जेठो बोट पातलो भएकै कारणले राम्रो र पहिले टुसाएका कारणले अपेक्षाकृत नजिकको लाग्छ। माइलो बोटलाई ऊ सधैँभरि ढुहाँक मात्र देख्छ। कहिलेकाहीँ ऊ माइलो बोटको आंगिक फैलावटको गतिलाई देखेर चमत्कृत पनि हुन्छ। यी प्रथमा र द्वितीय बोटहरूमा पालुवाका सौष्ठव सौगन्धित रंगहरू भरिँदै गएपछि उसको बेचैनी बढ्दै जान्छ। जीवनमा एउटा गरुङ्गो बोझ र भयानक पीड़ाबाट ऊ अर्धमुक्त हुन्छ। यो अर्धमुक्ति पूर्णमुक्ति भन्दा कम मूल्यवान लाग्दैन। ऊ मुक्ति नपाएका अर्थबोझ र अर्थ पीड़ाका तर्फबाट गम्भीर बन्न सक्छ, दुखी बन्न सक्दैन। ऊ दुखी बन्ने प्रयास पनि गर्दैन। बेर्नाहरू बोट बनेपछि पालुवा लागेपछि मलाई केही हुनुको अनुभूति भइरहेछ, किन अब बेच्नुपर्ने भएर त होइन। एक दिन बिहान सबेरै उठेर स्नान गरिओरी गम्छाले मुख पुछ्दै गर्दा अकस्मात उसको टाउकामा कसैले घन ठोक्छ। ऊ अत्यन्त अपरिचित र अप्रत्याशित पीड़ाले अत्तालिएर ऐनामा मुख हेर्न पुग्छ। यसरी ऐना ऊ आफ्नो केशका केही जराहरू फुलेको देख्छ। गहिरेर हेर्दा कनपट्टीका रौंहरू राम्रै फुलेर टाढाबाट देखिने हिमालयका श्रृंखला जस्ता देखिन्छन्। उसलाई अपार विस्मय हुन्छ। म त बुढो पो भएछु, ऊ मनमनै पहिलो टिप्पणी गर्छ र ऐनामा आफूलाई सकभर तरूण खोज्छ। खोज्दै जाँदा अनुहारका खाल्टाहरू गिर्खाहरू मोटा मसिना धर्चाहरू फेला पर्दै जान्छन्। उसलाई आफ्नै अनुहारदेखि विरक्ति लाग्छ। तर जति विरक्ति लागे पनि ऊ अरू नै केही फेला पर्न सक्ने आशाले ऐना अघिल्तिर डटिरहन्छ र आफ्नो अनुहारको घोर आलोचना गरिरहन्छ। किन घोरेको हो ऐना पट्ट फुट्ला। ऊ आफ्नो नाङ्गो कुममा कसैको स्वरको गर्मी अनुभव गर्छ। ऊ पछिल्लोतिर फर्की हेर्दैन। आगन्तुक टाढा बस्ने नजिकको कुटुम्ब हुन्छ जोसित उसको सम्बन्ध कौटुम्बिक भन्दा बढी मित्रतापूर्ण हुन्छ। उमेर गएछ त, ऊ ऐनाबाट नहटिकन पूरा पूरा भाव गम्भीर हुन्छ। कहाँ गयो त यी यहाँ फुलेका सेता केशमा, बुढो भएछु म त, ऊ रमाई रमाई भन्छ। यसरी रमाउँदा ऊ अघिका नरमाइला भावहरू सबै बिर्सिदिन्छ। दुई चारवटा रौँ फुलेर मान्छे बुढो हुँदैन, यो त जीवनमा अनुभव र भोगको निशानी हो। यी मेरा त आधा कपाल स्वाट्टै फुलिसके। टाढा बस्ने नजिकको कुटुम्ब नजिकै बस्छ। तिम्रो त खानदानी फुलाई हो, ऊ ऐनाबाट हट्छ र हातमा लुगा सिरुँदै बोल्छ। कसको फुलाई अखानदानी छ, उमेर बढ्दै गएपछि ढिलो चाँडो सबैका केस पाक्छन्, नपाके झर्छन्। कुरा ठिक भन्यो, यो उमेरको विज्ञान हो नभए मनोविज्ञान। उमेर कति भयो तिम्रो? पूरै आधा शताब्दी। आधा शताब्दीमा त्यतिको फुलाई बढी होइन, वास्तवमा मान्छे टाउकाका रौँ फुलेर बुढो हुँदैन, बेर्नाहरू बेच्ने उमेरमा पुगेपछि हुन्छ। सत्य भन्यो, मेरा दुईवटा बेर्ना तरुणा भइसके, सायद त्यसैले मेरा रौँहरू फुल्न थाले। बेचबिखन नगर्ने भने जस्तो मूल्य पाए गर्ने, किन नगर्ने? मेरो सल्लाह मान्छौ भने तरुणा बोटहरू समयमै बेच, समयमै बेचबिखन गर्न नसके नोक्सानीको सम्भावना हुन्छ। यो डरको परम्परा हो जसबाट बच्न सक्नुपर्छ। बुझे, तर जीवनमा सत्य भन्ने कुरा बुझेर मात्र के हुन्छ? बुझेर मात्र व्यक्ति महान बन्ने भए हिजोका बुद्धभन्दा आजका खैराते गुरु बढी महान हुन्थ्यो। यस्तो सोचेर कहाँ हुन्छ, गृहस्थी जीवन चल्दैन। मेरा समस्या बोटहरू बेच्ने उमेरमा टेकेदेखि नै मेरो मुटुको ढुकढुकी बढ़िरहेको छ। मुटु पड्क्यो भने के हुन्छ? विस्फोटको अनुभव हुन्छ, भोग हुन्छ। मरिँदैन, मरिँदैन, मर्नु कुनै अनुभव पनि होइन। के हो त अनुभवहरूको समाप्ति, भोगहरूको समाप्ति? तर मलाई लाग्छ म मुटु पड्केर मर्न सक्छु। यस्तो अनुभव मुटु नपड्केसम्म सबैलाई हुन्छ, मुटु पड्केपछि कसैलाई हुँदैन। किन हुँदैन? किनभने एउटा मुटु पड्केपछि अर्को मुटुले जन्म लिन्छ। पशुहरू एक मुटुका प्राणी हुन्, मान्छेहरू धेरै धेरै मुटुका प्राणी हुन्। मसित तरुणो खेत किनेको अनुभव छ, तरुणो बोट बेचेको अनुभव छ। बेचेपछि हुन्छ अब। ऊ झल्यासमै उजिन्छ। ए हो त, बेचेपछि बेच्नुको अनुभव हुन्छ, बेच्दैनपछि कसरी बेच्नुको अनुभव हुन्छ? ऊ आफ्नो लाटो डरदेखि बाटो हाँसो हाँस्छ। ऐनामा आफूलाई हेर्दा यसपालि ऊ एक आवश्यक परिपक्वताको प्रतिबिम्ब देख्न सफल हुन्छ। यो सफलतामा ऊ हाँस्दैन, घोर गम्भीर हुन्छ। समाज परम्परामा बेच्नेको बोट किन्नेको खेतमा परिणत हुन्छ। भोगको एउटै वस्तुलाई बेच्नेहरू कर्तव्यवश तरुणो बोट भन्छन्, किन्नेहरू अधिकारवश तरुणो खेत भन्छन्। यो वस्तु परिवर्तन होइन, दृष्टि परिवर्तन हो। जीवनको मूल सत्य यही हो। समाज वस्तु परिवर्तनले चलिरहेको छैन, दृष्टि वर्तनले चलिरहेको छ। यो भोगको शाश्वत धर्म हो, यो परम धर्मलाई मैले धारण गर्नै पर्छ। गृहस्थी धर्म परम्परामा अब म खेत भोग्ने अवस्थाबाट माथि उठेर पोथी बोटहरू बेचबिखन गर्ने अवस्थामा पुगिसकेको छु। अब म जेठो बोटलाई लिएर इज्जतको दोकान खोल्छु, उचित मूल्य प्राप्तिको प्रतीक्षा गर्छु, धेरै बोट किन्न आए सर्वोत्तम मूल्यको छनौट गर्छु। ऊ नडराइकन उत्साहले परिपूर्ण हुन्छ। यही उत्साहमा ऊ सोच्छ, यो इज्जतको दोकान खोल्नुभन्दा पहिले ईश्वरको आराधना गर्नुपर्ला, गुरूजनको आशीर्वाद दिनुपर्ला, कुटुम्बहरूसित आवश्यक सरसल्लाह गर्नुपर्ला, अन्यथा सबैले आफ्नो गच्छी अनुसारको अपमान महसुस गर्न सक्छन्। क्या हो, दोकान खोल्दैछौ भन्ने सुन्छु नि। व्यावहारिक रूपले शरण पर्नुपर्ने क्रम समाप्त हुँदा नहुँदै एक दिन ऊ शरण नपरिएको टाढाको मित्रका मुखबाट यो कुरो सुन्छ। गोप्यता भंग भएकामा ऊ चिन्तित हुन्छ। कसरी थाहा पायो हँ, छक्क परे झैं तर चिन्ता नपरे झैं गरी सोध्छ ऊ। धुवा पुतपुताएपछि भित्र आगो छ भन्ने थाहा हुन्छ। कहाँ देख्यौ धुवा, तिम्रो निधारमा। टाढाको मित्र अट्टहास गर्छ, ऊ कुनै प्रतिवाद गर्दैन, मात्र ठगिएको अनुभूति गर्छ। यही बेला आधा दर्जन मित्रहरूको भीड देखा पर्छ। के को उपलक्ष्यमा हाँसेको, भीड़बाट कसैले सोध्छ। दोकान खोलेको उपलक्ष्यमा कसले, उसले, के को दोकान, तरुनो बोटको कि होइन, हुनै भनौँ अब साथीभाइलाई ढाँट्नु किन, बोट बेच्ने उमेरमा पुगेपछि दोकान खोल्नै पर्यो। ऊ हात मल्दै साबिती बयान दिन्छ। विज्ञापन नगरिकन आफै दोकान खोलिएको विज्ञापन हुन्छ। तरुनी खेत किन्दा मैले खेतको सुन्दरता, मांसलता, उर्वरता आदि लक्षणहरू विचार गरेको थिएँ। अब तरुनो बोट बेच्दा के लक्षणहरू विचार गर्ने होला, ऊ अघोरै चिन्तित हुन्छ र नोक्सानी नबेहोर्ने हतारमा ऊ मूल्यको बजार भाव बुझ्न शुरू गरिहाल्छ। जीवनको यो बजार प्रेम मूल्यले होइन, परम्परागत मूल्यहरूले चलिरहेको हुन्छ। स्वभावतः ऊ ती मूल्यहरूकै खोजीमा लाग्छ। यसपालि ऊ क्रेता होइन विक्रेता हुन्छ, त्यसैले दोकानमा सौम्य र सजग भई बस्छ। ऊ त्यस्तो क्रेताको कामना गर्छ जोसित अद्वितीय युवा पौरुष होस्, उच्च आर्थिक समृद्धि होस्, उल्लेख्य सामाजिक उपयोगिता होस्। ऊ त्यस्तो क्रेताको कामना गर्छ जोसित पक्का घरेलु इमान्दारीता होस्, धार्मिक आस्था र भीरुता होस्, घर परम्पराप्रति समर्पण र निष्ठाको अटुट अक्षय भण्डार होस्। ऊ उत्साहपूर्वक क्रेता यानि खरिदकर्ताको प्रतीक्षा गर्छ। दोकानमा थरीथरीका खरिदकर्ताहरू आउँछन् जान्छन्, तर उसले कामना गरे जस्तो सर्वगुण सम्पन्न मनोकामना अनुरूप पुरूषोत्तम खरिदकर्ताको आगमन हुँदैन। ऊ पटक्कै हिम्मत नहारिकन आदर्श खरिदकर्ताको प्रतीक्षा गरिरहन्छ। भने जस्ता गाहकी आएनन्, एक दिन दाई भनिने छिमेकी सहानुभूतिमा मुख फोरिदिन्छ। पर्खिरहेको छु, ऊ निराशाको सास फाल्छ। अचाक्ली नपर्ख, किन, तिम्रो अतिवादी पर्खाइले गर्दा तरुनो बोट बुढो वृक्षमा परिणत हुन सक्छ। त्यसो भनेर तरुनो बोटलाई कौडीको मोलमा बेच्नु भएन, आफ्नो इज्जत सुहाउँदो मोल खोज्नै पर्यो। पर्यो पर्यो, तर के तर, दोकानदारले आदर्श क्रेता गाहकी तरल सपनामा होइन ठोस विपनामा खोज्नुपर्छ। के गर्नुपर्छ, त्यसैमाथि आदर्श थोपर्नुपर्छ। कसरी, जसरी ढुङ्गामा ईश्वर थोपरिन्छ समाजमा परम्परा थोपरिन्छ। भनाइको आशय, म गाहकी खरिदकर्ताहरूमा आदर्श नखोजौं, मनले रुचाएको कसैमा आदर्श थोपरू। ऊ गहिरो सोचमा पर्छ, केही आतंकित पनि हुन्छ। यही मनस्थितिमा ऊ दोकान कुरिरहन्छ। दोकानमा क्रेताहरू आइ नै रहन्छन्, मोलमोलाई नमिलेर फर्किरहन्छन्। कोही क्रेताहरू त्यत्तिकै बिस्किरहन्छन्, कोही क्रेताहरू पराईका नाम मात्रका दोकानहरूमा झुम्बिरहन्छन्। बजारको यो स्वरूपदेखि ऊ वाक्क दिक्क हुन्छ, तर पनि दोकान बन्द गर्ने आँट गर्दैन। यसरी नै केही महिना बित्छन्। अब उसका लागि दोकान खोली बस्नुको अर्थ तरुनो बोट बेच्नुभन्दा परम्परावादी समाजको कटकरामा सफाई पेश गर्न निर्दोषितापूर्वक उभिरहनुहुन्छ। यसबीच ऊ आदर्श क्रेताको बिम्ब कसमाथि थोपरू भनी विचार मग्न हुन्छ। यो विचारको कुनै टुङ्गो लाग्दैन। यही बेला एक विकट समस्याको भुमरी पर्छ। ऊ अब ऊ निराशमाथि निराश हुनुभन्दा बढी केही गर्न सक्दैन। ऊ अत्यन्त निरीह निरुपाय देखिन्छ। बिग्रेर मेरो त सर्वस्व लुटिने भयो। एक विरक्त साँझ ऊ दाई भनिने छिमेकीसित दुखेसो बोक्न पुग्छ। उसको आवाजमा 100% आर्द्रता हुन्छ। सबै कुरा खानु हरेस नखानु भन्छन्। जीवनमा समस्याहरू पर्छ, चुनौतीहरू आउँछन्। दाई भनिने छिमेकी उसलाई आशाको बाटो देखाउन कम्बर कस्छ। अरूले दिएको उपदेशमा जीवन नचल्ने रहेछ दाई। उसको आर्द्रतामा कुनै सुधार हुँदैन, बिना उपदेश पनि जीवन चल्दैन। दाई भनिने छिमेकी उसको आर्द्र संवेदनामाथि चढाई गर्न हिचकिचाउँदैन। उपदेश भनेकै व्यवहार हो, चाहे उपदेश सम्झ चाहे व्यवहार सम्झ, जीवनमा केही गरेको अनुभूति गर्न समस्या र चुनौतीहरूको सामना गर्नै पर्छ। म पनि त्यस्तै सोच्थे। ऊ आर्द्रतामा सुधार ल्याई आफ्ना तर्फबाट स्पष्टीकरण दिन थाल्छ। बिरुवाहरू ससाना छँदा कर्तव्य गर्दा पनि कर्तव्य गरेको अनुभूति नहुँदा, प्रत्येक दिन समय मात्र उभ्रिरहँदा म त्यस्तै सोच्थे। जीवनमा केही आकस्मिक समस्याहरू परिदिए हुन्थ्यो, असजिला चुनौतीहरूले ढोका ढकटकाइदिए हुन्थ्यो, खेतहरूमा केही भइदिए हुन्थ्यो, बिरुवाहरूमै केही तलमाथि परिदिए हुन्थ्यो, ताकि म व्यस्त हुन सकौं, केही गरेको अनुभूति गर्न सकौं। अहिले मरेर पनि यस्तो कामना गर्न सक्दिन। म बेच्नुपर्ने बोटहरू रोगाएको ओइलाएको हेर्न सक्दिन। जीवनमा केही गरेको अनुभूति गर्न म मर्न सक्छु, तर तरुना बोटहरू झरेको हेर्न सक्दिन। जीवनमा समस्या र चुनौतीको अर्थ अरू नै हुनुपर्छ, यो होइन, हुनै सक्दैन। ऊ विषादग्रस्त हुन्छ, अवसादग्रस्त हुन्छ। दाई भनिने छिमेकी कुनै हस्तक्षेप गर्न सक्दैन। आशाको बाटामा निराशाको घटाटोप अँध्यारो फिजिन्छ। अँध्यारोको न सुगन्ध हुन्छ न दुर्गन्ध।
मयो जिन्दगी कै अपवाद भए मा सकिने आवाज भए त्यसै बरबार भए।
सर्वभक्तको उपन्यास तरुणी खेतीको चौथो श्रृंखला आज 113 पृष्ठमा आएर रोकिएको छ। समयाभावको कारणले हामीले श्रृंखलाबद्ध प्रसारण गर्दा उपन्यासको वर्म नहट्ने गरी केही अनुच्छेद वा अंशहरू आजको श्रृंखलामा पनि हटाएका छौं। अर्को शुक्रबारको श्रुति सम्वेगमा उपन्यास तरुणी खेतीको पाँचौं तथा अन्तिम श्रृंखला वाचन हुनेछ। अब आजको लागि हामीले तपाईसँग विदा लिने बेला भएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेक तपाईलाई कस्तो लाग्दैछ? प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्टबक्स नम्बर 6469 काठमाडौँ। यदि तपाई इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np। हवस्त, आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा चाहन्छौ। शुभरात्री।